جی بسم اللہ کیجیے.
سر ہم جیسے قرآن میں ہر جگہ ڈفرینٹ نمبرز کا یوز دیکھتے ہیں, جیسے کہ ستر ماہ سے زیادہ, دس راتیں وغیرہ, اسی طرح جب ہم کوئی دعا جم کے پکڑے پڑھے ہیں, جیسے نظر اتار نکلی تین بار سورہ کوثر, تو سر سوال یہ تھا کہ جیسے کلرز کا استعمال جو ہم جو کلرز کا استعمال کرتے ہیں اس کا افیکٹ ویس کے تھرو ہوتا ہے, تو سر نمبرز کا افیکٹ کیسے ہوتا ہے؟
نمبر کا افیکٹ ریپیٹیشن ہے نا, اس کے دو تین اثرات ہیں. یہ نمرالوجی پوری ایک سائنس ہے, ٹھیک ہے, وہ انہی اثرات کو ڈسکس کرتی ہے. نمبر جو ہیں یہ اپنی اسٹرینتھ رکھتے ہیں. میں آپ کو ایک چھوٹی سی مثال دوں, آپ بچے کو ایک چانٹا مارے, آپ بچے کو تین چانٹے مارے, فرق کیا ہے؟ ریپیٹیشن جو ہے وہ تعداد کی مطابقت جیسے طاقت میں اضافے کا باعث بنتی ہے. ایک آدمی کو آپ ایک جوتا مارے, ایک آدمی کو اسی کو دس جوتے مارے, کیا فرق ہے؟ کیا فرق ہے؟ اسی طرح جب آپ ایک دعا کو جتنی دفعہ تکرار کرتے ہیں تو شعور تکرار کو مقدار کے تناظر میں اس کی توانائی کو زیادہ کر دیتا ہے. اسی لیے جب ہم کسی لفظ کی تکرار کرتے ہیں, کہتے ہیں کہ اللہ کا یہ نام سوا لاکھ دفعہ پڑھیں, تو سوا لاکھ دفعہ پڑھنے سے اس کی ریپیٹیشن کی وجہ سے اس کی اسٹرینتھ بڑھتی ہے. اس کے اندر جو نورانیت ہے وہ اتنی دفعہ ریپیٹ ہونے سے اپنے اثرات زیادہ چھوڑتی ہے یا کریٹ کرتی ہے. اب باقی رہ گیا وہ نمرولوجی والا چکر, تو وہ چونکہ سارا قیاس کا علم ہے, انہوں نے یہ کیا کہ اعداد کو ستاروں سے جوڑ کر ان کے اثرات کا تعین کرنے کی کوشش کی, کہ بھئی ایک جو ہے یہ سورج سے ریلیٹڈ ہے, دو چاند سے ریلیٹڈ ہے, تو تین فلاں سے, تو چار فلاں سے, تو پانچ فلاں سے. وہ اس طرح سے انہوں نے ستاروں سے کو ریلیٹ کر کے ان کے اثرات ازیوم کیے ہوئے. ایسا کچھ نہیں ہے. اگر آپ کا اشارہ اعداد سے اس قسم کی طاقتوں کی مراد تھا تو وہ نہیں ہے. روحانیت میں اعداد کو کسی اور طرح سے دیکھا جاتا ہے, اس میں دائرے اور ٹرائنگل کو دیکھا جاتا ہے. مثلا ایک جو ہے وہ سیدھی لائن ہے تو وہ ٹرائنگل سمجھی جاتی ہے. دو جو ہے اگر آپ اردو میں لکھیں تو دو اردو میں نیم دائرہ بنا کر ایک سیدھی لائن بنائی جاتی ہے. تین جو ہے وہ دو نصف دائرے بنا کر ایک سیدھی لائن بنائی جاتی ہے. چار جو ہے وہ آدھی لائن ہے, پھر ایک نصف دائرہ ہے, پھر ایک نیچے لائن ہے. یہ اردو کی رائٹنگ کے شکلوں پہ بات ہو رہی ہے, کیونکہ یہ روحانیت میں یہ جو تعویذوں میں اعداد استعمال کیے جاتے ہیں وہ ان شکلوں کی بنیاد پر استعمال ہوتے ہیں, کہ دائرہ جو ہے یا نیم دائرہ جو ہے یہ لاشعور کو, اور یہ جو لکیریں ہیں یہ شعور کو انڈیکیٹ کرتی ہیں. جیسے سیون لکھتے ہیں تو دو لائنیں لگاتے ہیں نا, آٹھ ہے تو وہ بھی دو لائنوں کی صورت میں ہے. باقی اب چھ جو ہے یہ دو کے برعکس ہے. تو اس طرح سے یہ دائرہ نیم دائرہ, اب نو جو ہے وہ اصل میں ایک دائرہ اور ایک لکیر کو انڈیکیٹ کرتا ہے, کہ وہ لاشعور پورا ہے اور اس سے آنے والی تلات جو ہے وہ لکیر کی صورت میں دکھاتے ہیں. تو یہ جو اعداد کے حوالے سے بات کی, میں نے کہا کہ چلے یہ اضافی بات بتا دیتا ہوں کہ روحانیت اعداد کو مثلث اور دائرے کی شکل میں دیکھتی ہے, اور اس کی نتیجے میں متعلقہ انرجیز کا شعور کو متوجہ کیا جاتا ہے. یعنی جب ہم کسی ہنسے کو دیکھتے تو اصل میں ہمارا شعور اس طرف متوجہ ہو جاتا ہے. مثلا جب میں ایک کو دیکھتا ہوں تو میرے ذہن میں ایک سیدھی لکیر, اللہ کی ایک ذات, جو بھی ایک ایک چیز ہے کائنات میں, واحد چیزیں جو ہیں وہ ذہن سے گزرتی ہیں, ان کی طرف دھیان جاتا ہے. وہ شعوری طور پہ جاتا ہے یا لاشعوری طور پہ جاتا ہے, لیکن جاتا ضرور ہے. اسی طرح جب ہم دو کو دیکھتے ہیں تو وہ آدھا دائرہ ہے, اور پھر اس سے ریلیٹڈ یعنی وہ لاشعور اور شعور کے کمبینیشن کی کہانی بن جاتی ہے. تو باقی یعنی ان کی اپنی کوئی فریکوینسیاں نہیں ہیں, ٹھیک ہے. فریکوینسی ان کی تکرار سے بنتی ہے, طاقت جو ہے تکرار سے بنتی ہے. فریکوینسی تو نہیں ہوتی, وہ میں نے شروع میں مثال دے دی کہ کسی کو ایک چانٹا مارے کہ تین مارے, اثر ظاہر ہے کہ زیادہ چوٹ لگے گی تین میں, ایک میں کم لگے گی. تو اسی طرح جب ہم کسی اسم کی تکرار کرتے ہیں, وہ جو تعداد ہے, ایک آپ نے آداد پوچھا اور میں نے تعداد کا بھی بتا دیا, تو واضح ہو گئی بات؟
بالکل واضح ہو گئی سر.
تھینک یو
سو مچ.
مائی پلیجر جی.
السلام علیکم سر.
جی وعلیکم السلام.
میرا کوشچن ہے کہ ہم پڑھتے ہیں انا للہ و انا الیہ راجعون, سر اس کو ہم کسی کی ڈیتھ پہ کیوں پڑھتے ہیں؟ کیا ہمیں یہ ایز اے ڈیلی ریمائنڈر نہیں پڑھنا چاہیے؟
بہت شکریہ جی, اور بہت پیاری بات کہی. یہ ایز اے ڈیلی ریمائنڈر کیا, ہر سانس جو ہے وہ انا للہ ہے و انا الیہ راجعون کی طرف متوجہ کر رہی ہے. ہر سانس جو آ رہی ہے اور ہر سانس جو جا رہی ہے, کہاں سے آ رہی ہے کہاں جا رہی ہے؟ یہاں پہ کہا انا للہ ہے, ہم اللہ کے لیے ہیں. ہم نے کر دیا ہم اللہ کی طرف سے آئے. انا للہ ہے, للہ ہے, اللہ کے لیے ہیں. وہ انا الیہ راجعون, اور ہم نے اسی کی طرف پلٹنا. ہم تو ہیں ہی اللہ کے, ہم جو ہیں ہی اللہ کے لیے, اصل مطلب تو یہ ہے اس کا. اب کسی کی ڈیتھ پہ پڑھنا یہ ایک رسم بن گئی, کیونکہ ہم گویا ترجمہ یہ لیا ہوا نا کہ ہم اللہ کی طرف سے آئے اور اللہ کی طرف جا رہے ہیں. ہمارے ہاں یہ ترجمہ معروف ہے. ذرا سا غور کیجئے کہ میں نے اسے کہا انا للہ ہے, ہم اللہ ہی کے لیے ہیں. وہ انا اور ہم نے, الیہ راجعون اسی کی طرف پلٹنا, یعنی جس کا مال ہے ہم ہیں ہی اس کے, تو ہیں ہم اسی کے ہیں, اسی کی طرف پلٹنا. یہ ترجمہ ہے اصل میں, اصل مفہوم یہ. ہم نے کر دیا ہم اللہ کی طرف سے آئے ہیں اور اللہ کی طرف جائیں گے. یہ سارا ترجمہ. اب اس کا استعمال یہ کیا کہ کوئی مر جاتا تو کہتے ہیں جی اللہ کی طرف سے آیا تھا تو اللہ کی طرف واپس چلا گیا, یعنی اپنے آپ کو کنسول کر رہے ہیں یا خود کو ریمائنڈ کرا رہے کہ بھئی تم نے بھی جانا ہے. کہانی تو یہ ہے نا کہ جو بھی مرتا ہے اصل میں اس کی رہائی آ گئی. بھئی جنت سے آپ کو نکالا گیا, دنیا میں آپ کو قید کیا گیا, اور ایک مقررہ مدت کے لیے, متان الہین, ایک مقررہ مدت کے لیے آپ کو کہا کہ ڈیوریشن میں آپ نے ایک کام کرنا ہے. کیا کام کرنا ہے؟ آپ نے ثابت کرنا ہے کہ آپ نے بغاوت نہیں کی تھی, اور جس نے آپ کو بغاوت سے ابھارا تھا آپ اس کو ڈیفیٹ کریں گے. آپ کی زندگی 50 سال ہے یا 100 سال ہے, میکسیمم یہی ہے نا, ایوریج 50 سال ہے تو میکسیمم 100 سال ہے. ہمیں اس 50-100 سال کی زندگی میں یہ بات ثابت کرنی ہے کہ میں شیطان کو ڈیفیٹ کر چکا ہوں اور وہ آئندہ مجھ پہ کبھی غلبہ نہیں پائے گا, تبھی تو آپ کو واپس آپ کی سیٹ ملے گی. اب ہم کہتے ہیں جی میں شیطان سے بچ گیا. تو اب اگر ایک کھلاڑی جو رنگ میں اترا ہو وہ محض دوسرے کے مکے برداشت کر کے بچ جائے ہارنے سے, یعنی ناک آؤٹ ہونے سے بچ گیا, तो क्या आप उसको कामयाब करार देंगे? हरगिज नहीं। आप उसे पॉइंट की बिना पे नॉकआउट, मतलब कि पॉइंट की बिना पे हारा हुआ मानेंगे कि उसे मुक्के पड़े। भाई आपको डिक्लेयर कामयाब तब किया जाएगा जब आप मुखालिफ को नॉकआउट कर दे, ठीक है ना? आप उसने जितने भी वार किए आपको, आपने कोशिश की कि आपको लगे ही ना, ठीक है ना? जैसे आपने देखा होगा बॉक्सर में ये जो असूल है उसके लड़ाई के, वही लड़ाई के युद्ध के वही असूल यहाँ दुनिया में शैतान के साथ हैं आपके। अब हमने वो काम तो किया नहीं, अब हम मान रहे हैं, हर लहजा में याद रहना चाहिए कि हम हैं ही अल्लाह के। जब हम अल्लाह के हैं तभी तो शैतान हमें बहकाना चाहता है, और हम अल्लाह के हैं ये हमारे अंदर एहसास उजागर हो जाए कि मैं अल्लाह का हूँ, मेरे अंदर अल्लाह है, मेरा सांस कौन चला रहा है, मेरे दिल की धड़कन कौन चला रहा है, तो अल्लाह चला रहा है। तो मेरा तो सोना मरना जीना उठना बैठना खाना खेलना कूदना क्या सब अल्लाह के लिए नहीं है? यहाँ पे हम शैतान के दाव में या उसके चकमे की वजह से या उसके बहकावे की वजह से या चीजों की मलकियत का दावेदार बने हुए, ये सबसे बड़ी शैतानत है। ये मेरा ये तेरा, ये मेरा ये तेरा, ये तेरा ये मेरा, ये करते करते क्या हम शैतान का शिकार है? हम तेरा मेरा से ही बाज नहीं आ सके तो बाकी क्या बाज आएंगे? तो आपने ये बड़ा अच्छा पूछा कि इन्ना लिल्लाह है, मैंने आपको उसका तर्जमा वाजे कर दिया कि इन्ना, देखे ना अल्फाज से जरा मैं खुद गौर कर लेना, इन्ना लिल्लाह है क्या मतलब हुआ? हम अल्लाह के हैं, हम अल्लाह के लिए हैं। हम कहते हैं अल्लाह की तरफ से आए, ये तरफ का लफ्ज कहाँ से आ गया बीच में? यानी अल्लाह कोई और है और हम कोई और है, अल्लाह ने हमें भेजा दुनिया में और खुद वहां ऊपर बैठा हुआ अर्श पे। अल्लाह कहता है मैं तुम्हारे अंदर हूँ, यानी अल्लाह ने आपको जन्नत से निकाला और खुद आपके साथ दुनिया में आया ताकि आप शिकस्त दे सके शैतान को। कितनी बड़ी मतलब है कंसेप्चुअल मिस क्या एम्बिग्विटी है। अगर ये कंसेप्चुअल एम्बिग्विटी दूर हो जाए और क्लैरिटी आ जाए कि हम तो हैं ही अल्लाह के भाई है? तो आपको अल्लाह वाला बनने की कोई अलहदा से जरूरत नहीं, आपको असल में सिर्फ शैतान को डिफीट करना है। जब अल्लाह आपके साथ है, आप अल्लाह के लिए हैं, आप लड़ी अल्लाह बात से रहे हैं, क्यों नहीं डिफीट करेंगे? बिल्कुल कर सकते, ठीक हो गया?
ठीक हो गया सर, थैंक यू,
वेलकम।
सर एक और क्वेश्चन है,
इरशाद
सर, आपने पिछले दो डिस्कशन में ये बात कही थी कि हम अब्बा हुजूर की बात जरूर सुनते हैं लेकिन करते अपनी मर्जी में। सर तो हम ये आदत कैसे बना सकते हैं कि हम अपनी मर्जी ना करें?
बात बहुत प्यारा सवाल है। देखिए हमें अपनी मर्जी का शऊर होगा और साथ में ये शऊर भी होगा कि मुर्शिद क्या चाहता है। हजूर मुर्शिद करीम आपसे एक ही बात चाहते हैं कि आप खुद का इरफान हासिल करें, खुद को जाने, यानी अपनी सलाहियतों से आशना हो जाएं। ये हजूर अलैहिस्सलाम का इरशाद है, उसी की तकरार वो कर रहे हैं, मन रफा नफ्सहु फकद रफा रब्बहु, कि अगर तुम खुद आशना हो जाओ, खुद से आशना हो जाओ, वाकिफ हो जाओगे तो तुम्हें मालूम पड़ जाएगा कि भी मेरे अंदर सारी सलाहियतें अल्लाह की हैं। तो अल्लाह क्या हुआ, आपको अपना इरफान होते ही अल्लाह का इरफान हो जाएगा। एक बड़ा कीमती जुमला सुन ले, حضور علیہ الصلوۃ والسلام 25 سال میں شادی ہوئی ان کی، تاریخ 25 سال تک ان کی تمام زندگی کی حالات اور واقعات ہمارے سامنے، پھر اچانک 40 سال کی عمر میں ان کو نبوت ملنے کی تلا آتی ہے، باقی یہ 15 سال کہاں گئے؟ تاریخ میں اس کو بلیک آؤٹ کر دیا گیا، یا اس کو ڈیلیٹ کر دیا گیا، یا اس کو قابل توجہ نہیں سمجھا گیا. ایک جملہ سن لیں، یہ 15 سال انہوں نے خود کو ایکسپلور کرنے میں، اپنے اندر اترنے میں صرف کیے. غار حرا میں جا کے بیٹھنا اس کا ایک جز ہے. جز یہ ہے کہ وہ خود کو ایکسپلور کرنے میں جت گئے. جب وہ خود سے آشنا ہو گئے تو اللہ نے انہیں کائنات سے آشنا کرا دیا وہی بھیج کے. کیا بات ہے! اگر ہم خود سے آشنا ہو جائیں گے تب اللہ رب کریم ہمیں کائنات سے آشنا کر دے گا، کائنات کے بعد خود سے بھی آشنا کر دے گا. حضور مرشد کریم، یہ جو حضور علیہ الصلوۃ والسلام کا ارشاد علی مقام ہے، من عرف نفسہ فقد عرف ربہ، اسی کو پرچار کرنے کے لیے پورا یہ مراقبے کا نظام انہوں نے عام کر دیا. مراقبے کا نظام ازل سے ہے، ہر نبی نے کیا مراقبہ. مراقبہ کہتے ہیں غور و فکر کو. حضور علیہ الصلوۃ والسلام نے اس کو باقاعدہ ایک 15 سال لگاتار ایک عمل کیا ہے، اور وہ ہے غور و فکر. اسی کو غار حرا کی سنت کہا. ٹھیک ہے، ہمارے سلسلے میں یہ کہا جاتا ہے کہ یہ غار حرا کی سنت ہے. اب آگے لوگ آنکھیں بند کر کے کہتے ہیں جی 15 منٹ بیٹھا، میری ٹانگیں دکھ گئی، میری کمر تھک گئی، مجھے نیند آ گئی، مجھے یہ ہو گیا، مجھے وہ ہو گیا، مجھ سے تو 20 منٹ نہیں بیٹھا جاتا. تو اب آپ خود ہی بتائیے کہ ایک جس نبی کی آپ امت ہیں، اس نے 15 سال غائے حرا میں دن رات وہاں رہتے تھے نا، تین تین چار چار دن. تاریخ بتاتی کہ وہ ستو جو کے ستو اور کھجورے اور پانی، جو کی روٹی یا کھجور اور پانی ساتھ لے کے جاتے تھے. تو دو دو تین تین دن وہ کیا کرتے تھے؟ جنہوں نے غار حرا دیکھا ہے وہاں پہ آدمی کتنی دیر بیٹھ سکتا ہے؟ ایک گھنٹہ، دو گھنٹے، چار گھنٹے؟ آخر وہ ایسی کیا مصروفیت تھی جو وہاں پہ جا کے چھپ کے بیٹھے رہتے تھے اور کیا کر رہے تھے؟ ہی واز ایکسپلورنگ ہمسیلف. وہ جب اپنے اندر اترے، خود شناس ہو گئے، تو خدا شناسی بھی آ گئی. اب جس نبی کی سنت یہ ہے، اس کی امت اسی سنت کا انکار کیے جا رہی ہے، ہاں یا نہیں؟ تو آپ کا سوال کیا تھا؟ حضور مرشد کریم کی یہ بات سمجھ آ گئی آپ کو کہ بیسک بات، ان کے تمام تعلیمات کا خلاصہ کیا میں نے کر دیا؟ کہ اپنے اندر اتر جائیں. اب اس بات کو آپ، باقی جتنی باتیں ہیں وہ اسی کی شرح میں کہی جاتی ہیں، اسی کی تشریح کی جا رہی ہے، اسی کے پرچار کیا جا رہا ہے، اسی کی تبلیغ کر رہے ہیں، اسی کی ترویج میں لگے ہوئے ہیں کہ کسی طرح سے لوگوں کو اپنے ساتھ بیٹھنا سکھا دیں تاکہ وہ خود سے واقف ہو جائیں. میں نے عرض کیا کہ مراقبہ خود اپنے ساتھ بیٹھنے کا عمل ہے. جب میں اپنے ساتھ نہیں بیٹھ سکتا تو میرے ساتھ کوئی کیوں بیٹھے گا؟ جب میں خود اپنے جیسا مطلب ہے کہ میں اگر اتنا برا آدمی ہوں کہ میں اپنے ساتھ نہیں اپنی صحبت نہیں برداشت کر سکتا تو میری صحبت کو دوسرا کیوں برداشت کرے گا بھائی؟ تو مجھے پہلے اپنے قابل ہونا چاہیے. جب آپ خود اپنے آپ کو اس قابل بنا لیں گے کہ آپ کو خود اپنی صحبت اچھی لگے تو آپ دیکھیں گے کہ دنیا کو آپ کی قربت آپ کی صحبت اچھی لگے گی. تو بیسک ان کی تعلیمات کیا ہیں؟ ان کی تعلیمات یہ ہیں کہ بھی اپنے آپ کو پہچانو. باقی ان کی تمام باتیں اسی پیرائے میں ہیں. تو جو وہ کہتے ہیں ہمیں اب ہم اس کو چھوڑ کے اصل بات کو چھوڑ کے وہ کہہ رہے ہیں کہ بھی مراقبہ کرو, ہمیں پتہ ہی نہیں کہ مراقبہ ہوتا کیا ہے. تو اصل چیز کو سمجھیں گے تو پھر آپ کو ان کی ساری باتیں پوری طرح سمجھ میں آئیں گی انشاءاللہ. ٹھیک ہو گیا؟ اللہ خوش رکھے جی. آپ کو اتنا اچھا سوال پوچھا کہ مزہ آ گیا مجھے بھی بات سمجھانے کا. جی جی وعلیکم السلام.
اپنے مراد سے یہ بات سن کر سوچا کہ سب جانتے ہیں اللہ دیکھ رہا ہے. تو سر اس میں یہ بات تھی کہ اور یہ بھی کہ احساس سے اتنے خالی کیوں رہ جاتے ہیں, ان کے باوجود ہم احساس سے خالی رہ جاتے ہیں. تو سر مجھے یہ پوچھنا تھا کہ مطلب احساس کی کمی کیوں واقع ہوتی ہے, اس کے لیے ہمیں کیا کرنا چاہیے؟
ظاہر ہے ہمارا احساس بھٹکا ہوا ہے. ہمارا احساس کی ڈائریکشن, احساس دنیا کی طرف ہے. ہمیں یہ کتنا شعور ہے کہ دو لوگ دیکھ رہے ہیں, لوگ کیا کہیں گے, کتنا شعور ہے ہمیں؟ بھائی دیکھیں نا, بچوں کو فکر ہے اماں ابا کیا کہیں گے, اماں ابا کو فکر ہے بچے کیا کہیں گے, بیوی کو فکر ہے خاوند کیا کہے گا, خاوند کو فکر ہے بیوی کیا کہے گی, اور اس پورے پریوار کو فکر ہے کہ محلے والے کیا کہیں گے, محلے والوں کو فکر ہے دنیا والے کیا کہیں گے. غور کریں ذرا, درجہ بدرجہ درجہ بدرجہ. بچے اسکول میں کہتے ہیں جی ٹیچر کیا کہے گا, میرے جو ساتھی طلبا ہیں وہ کیا کہیں گے. کسی کو دل میں یہ احساس ہے کہ اللہ کیا کہے گا؟ ہم نے کبھی بچوں کی تربیت کی؟ بھائی بچے ماں باپ کو سنتے ہیں کہ وہ کیا کہے گا, ہیں وہ کی کہے گا کہ انہیں کی کہتا ہے. ہم یہی جملے وہ سنتے ہیں, کبھی ہمارے منہ سے سنا بچوں نے کہ اللہ کیا کہے گا؟ ایسے نہیں بولو اللہ کیا کہے گا, ایسے نہیں کہتے ہیں اللہ کو نہیں پسند. ایسے بولو گے تو اللہ کیا کہے گا؟ کبھی کہا کسی نے کسی بچے کو؟ نتیجہ یہ کہ چونکہ ڈائریکشن نہیں ہے, ہماری توجہ کی ڈائریکشن معاشرے کی طرف ہے, اللہ کی طرف ہے ہی نہیں ہے, لہٰذا اللہ کا احساس بھی نہیں ہے. جب آپ اللہ کو احساس کریں گے اور رہیں گے معاشرے کے ساتھ, اللہ کا احساس کرتے ہیں. اللہ نے کب کہا کہ معاشرے کو ڈنڈے مارو؟ کہا ہے؟ اللہ نے تو کہا کہ ان کو کھانا کھلاؤ, اللہ نے تو کہا ان کے ساتھ ہمدردی سے پیش آؤ, ہاں یا نہیں؟ جب آپ ان کو کھانا کھلا رہے ہیں, ان کی ہمدردی جتنی کر سکتے ہیں جتنا کھلا سکتے ہیں کھلا رہے ہیں, جتنی ہمدردی کر سکتے ہیں کر رہے ہیں, ان کی باتوں کا برا نہیں منا رہے, اللہ یہی تو کہہ رہے. اب آپ اللہ واسطے کر رہے ہیں کہ اللہ کیا کہے گا؟ آپ اللہ کو راضی کرنے میں لگ گئے نا. معاشرہ راضی ہوتا ہے تو مہربانی اس کی, نہیں ہوتا تو السلام علیکم. دیکھیں نا, جب آپ اللہ کے لیے کر رہے ہیں تو آپ بھیا خود دونوں کو راضی کر بیٹھے, دوسرا خود وہ خود ہو گیا. اگر آپ معاشرے کو راضی کر رہے ہیں تو اللہ گیا آپ سے, ہاں یا نہیں؟ तो आप जड़ पकड़ लो ना, आप अल्लाह की, अल्लाह क्या कहेगा इसको पकड़ लो। ये कुरान के डूज एंड डोंट्स क्या है, अल्लाह क्या कहेगा, ये डूज एंड डोंट्स है। कितना सिंप्लीफाई हो गया,
मेरा एक और सवाल है
इरशाद।
जब इंसान दुनिया की तरफ रुख करता है, जिस और अब्बा जी की किताब से है उसी वही मेरे मुराद की सफर, जब इंसान दुनिया की तरफ रुख करता है तो दुनिया आगे ही आगे खिसकती है, तो सर ये और दुनिया का हटने और दुनिया से रुख हटाने का फर्क सर ये क्या है?
दुनिया से हटने का मतलब है फौत हो जाना, दुनिया को छोड़ देने का मतलब है जंगलों में चले जाना। लेकिन दुनिया में रहते हुए दुनिया को इस्तेमाल करते हुए ध्यान अल्लाह की तरफ रखना। भाई अल्लाह ने दुनिया मेरे लिए बनाई है, क्योंकि मैं पैदा हुआ तो ये दुनिया मौजूद थी, हाँ या नहीं? जब मैं मर जाऊंगा तब भी ये दुनिया रहेगी मेरी औलाद के लिए, जब वो चले जाएंगे आगे उनकी औलाद के लिए, तो क्या हुआ दुनिया किसके लिए बनी है? दुनिया हमारे लिए बनी है। अब हमने जब दुनिया को इस्तेमाल करते हुए ये समझा कि भाई रुख हमारा अल्लाह की तरफ है, हम अल्लाह को राजी करने में या अल्लाह को, अल्लाह क्या कहेगा वाली बात को पकड़े रखे, तो क्या होगा, दुनिया को आप आसानी से हैंडल कर लेंगे। दुनिया से हटना नहीं है, दुनिया से हटने से मुराद ये कि हमने दुनिया को छोड़ दिया, नहीं भाई, अल्लाह ने दुनिया में भेजा है ना, जिस मकसद के लिए भेजा वो करो ना। अल्लाह ने आपको शैतान को डिफीट करने के लिए भेजा, शैतान कहाँ है, हर सिचुएशन में शैतान छुपा हुआ है। आप एक सिचुएशन को नेगेटिव हैंडल करें तो ये शैतान जीत गया, आपने उसी सिचुएशन को पॉजिटिवली हैंडल किया तो शैतान हार गया। कैसी बात बता दी भाई, यही है ना कि हर सिचुएशन में शैतान छुपा हुआ, अगर मिस हैंडल हो गया तो क्या होगा, आप परेशान होंगे, परेशानी के सतनत। अब क्लियर हो गया?
ठीक है, हो गया क्लियर।
माई प्लेजर जी, इट्स एन ऑनर फॉर मी। इरशाद जी, जी
पूरे पूरे
इसका मतलब है, सिद्दत का मतलब है खरेपन के साथ, कि मैं जब किसी चीज को समझूं, किसी चीज में दाखिल हो जाऊं, तो मुझे पूरे इखलास के साथ खरेपन के साथ उसमें दाखिल होना चाहिए। जब मैं किसी चीज से निकलूं तो मैं पूरे इखलास के साथ, पूरे समझ के साथ, पूरी खरेपन के साथ उसे, ये जो हमारे यहाँ हेरिया फेरियां होती हैं, इनसे बचने की दावत है, इसमें हदायत है कि मुझे सिद्दत के साथ यानी खरेपन के साथ दाखिल कर, और खरेपन के साथ फर्ज करें आप किसी तालीमी दर्जगाह में दाखिल होते हैं और वहाँ जाके आप हेरा फेरियाँ करते हैं, चीटिंग करते हैं, ये वो करते हैं, तो ये गलत हो गया। आप पढ़ने के लिए गए हैं, आप ईमानदारी से पढ़े। आप देखे ना, घर में आपका एक रोल है बेटी का, आप बेटी के रोल में खरेपन के साथ, जैसे एक बेटी को खरा खरा होना चाहिए, ठीक है। जब आप उस रोल से निकल कर दूसरे रोल में गए, बहन बनी आप बेटी से, तो किसका
सुल्तान,
سلطان اتھارٹی کو کہتے ہیں, نصیر کہتے ہیں نصر, مدد کو, کہ تو پوری طاقت اور اتھارٹی کے ساتھ میری مدد فرما, یعنی مجھے مدد کرنے کا اختیار عطا فرما. جی ہاں, الا بسلطان, کہ تم نہیں نکل سکتے بغیر اتھارٹی کے, اتھارٹی اتھارٹی کے بغیر نہیں ہو سکتا, یعنی کہ مجھے اختیار دے کہ میں اوروں کی بھی مدد کر سکوں. کہا تو یہ جا رہا نا کہ تو اپنا اتھارٹی کے ساتھ میری مدد کر, ٹھیک ہے, لیکن مفہوم یہ بنتا ہے کہ تو مجھے یہ اختیار دے کہ میں لوگوں کی مدد کر سکوں. ہاں, کہ تم داخل نہیں ہو سکتے, آپ نے ترجمہ کیا ہوا کہ تم نکل نہیں سکتے, الا بسلطان, بغیر سلطان کے, بغیر اتھارٹی کے داخل نہیں ہو سکتے, نکل نہیں سکتے, جو بھی ترجمہ ہے ٹھیک وہ کر لیجیے گا. ویلکم.
بڑی
ساری
ساری
ہے تو خدا اس کے ساتھ بہت ساری اس کے آگے کے ساتھ ہی بہت ساری آیتیں لگی ہیں. جی جی, تو اور سوال ہے کسی کا فرمائیے نا. کیا جی؟ وعلیکم السلام.
سر میرا سوال ہے,
خیالات تو آنے دے, ان کی گہرائی تک آپ کا ذہن خود بخود پہنچ جائے گا. ہم خیال کو آنے نہیں دیتے نا, آتا ہے تو ہم دوسرے خیالوں میں الجھ جاتے ہیں اور طرف توجہ چلی جاتی ہے. جب آپ ایک خیال آئے اور اس کو پوری طرح محسوس کریں, اس کو پوری طرح ذہن میں تولیں, اس کو پوری طرح اس پہ فکر کریں, تفکر کریں, تو کیا ہوگا, آپ کے اندر اس خیال کی باریکیاں اور گہرائیاں کھلنا شروع ہو جائیں گی. سلیس اردو میں کہا جائے تو یہ کہیں گے کہ آپ توجہ کو مرکوز رکھیں, جو خیال بھی آیا اس پہ دھیان دیں گے تو خیال کی تہیں کھلیں گی. خیال تہ در تہ ہوتا ہے, خیال تہ در تہ ہوتا ہے, ایک تہ دوسری تہ تیسری تہ, تو کیا ہو گیا, وہ آپ اس کے اندر اترتے جا رہے ہیں, اس کے اندر گہرائی میں اترتے جا رہے ہیں. دیکھیں نا, جیسے اب حضور علیہ الصلوۃ والسلام کا یہ ارشاد علی مقام ہے کہ من عرف نفسہ فقد عرف ربہ, اس کو ہم جتنی بار دہرا رہے ہیں, ہم نے اس کا جتنی بار تذکرہ کیا تو رفتہ رفتہ اس کی گہرائیاں ہمارے ذہن میں کھل رہی ہیں. یا جیسے حضور علیہ الصلوۃ والسلام نے ارشاد فرمایا, موت قبل انتم موتا, مر جاؤ مرنے سے پہلے. اس کا مطلب یہ نہیں ہے کہ سینکھیا کھا کے تو مر جاؤ, کسی نے یہ مطلب نہیں لیا, یا لیا جب آپ نے اس کا سطحی مطلب تو یہی بنتا ہے کہ بھائی کوئی زہر کھا کے مر جاؤ, مرنے سے پہلے مر جاؤ, خودکشی کر لو, کیا یہ کہا جا رہا ہے؟ نہیں. اب اگر کوئی بندہ اس کو نہ سمجھے اور خودکشی کرنے چل پڑے کہ حضور کا ارشاد ہے کہ مرنے سے پہلے مر جاؤ, تو آپ فوراً کہیں گے کہ نہیں بھائی تم بات نہیں سمجھے, بات کو گہرائی میں سمجھو. جب گہرائی میں سمجھنے بیٹھے تو پتا چلا کہ موت کے حواس ہوتے ہیں, اور حضور علیہ السلام کا ارشاد علی مقام یہ کہہ رہا ہے کہ موت کے حواس سے مرنے سے پہلے واقف ہو جاؤ. یہ کیا ہوا, ان کی بات ایک خیال ہے نا, اس خیال کی گہرائیاں तब हम तक पहुंची जब हमने इस पर तवज्जो दी, वरना वो सही मतलब और ये मतलब कि जी ये हवास की रफ्तारें हैं और उनसे मरने से पहले वाकिफ होना है। कितनी गहराई पैदा हो गई। ठीक हो गया ना?
एक और सवाल।
फिर सर जी जी
हजरत अबू हरीरा से रिवायत है कि हुजूर अलैहिस्सलातु वस्सलाम ने फरमाया था, तुम्हारी खेल का क्या हाल? मैंने अर्ज किया, हुजूर इसका इरादा है कि मुझे ऐसी बातें सिखाए जिनसे मुझे फायदा हो। हुजूर अलैहिस्सलातु वस्सलाम ने फरमाया, याद रखिए जो कुछ उसने कहा वो ही है, लेकिन इन रातों से तुम जिससे बातें कर रहे हो वो शैतान है। सर की वजाहत कर देंगे जी?
मतलब ये कि जो बातें अल्लाह की तरफ ले जा रही हैं वो तो ठीक है, वो उसकी तरफ है, जो उससे हटा रही है वो शैतान है। यानी जो भी बात हो, अगर उसकी डायरेक्शन अल्लाह है, वही अभी हम थोड़ी देर पहले कह रहे थे ना, अल्लाह क्या कहेगा। अगर ध्यान में ये बात है कि अल्लाह क्या कहेगा तो ये सब ठीक है, और अगर कोई और क्या कहेगा इस तरफ ध्यान चला गया तो ये शैतानत हो गई, क्योंकि आप अल्लाह से दूर हट रहे हैं। वाज़े हो गई? जी जी बिल्कुल।
सर लम्हा माजी में रहने पर अबू कैसे हासिल
करें? न माजी को सोचे न मुस्तकबिल को सोचे, जो इस लम्हे, अब देखे ना बात है कि कई लोग मतलब बात सुन रहे हैं, बात सुनते हुए उनका ध्यान, अच्छा मैंने ये सवाल पूछना है, अच्छा इसने पहले वो क्या कहा था, तो जो लम्हा हाजर में बात कही जा रही है उधर से ध्यान हट गया, तो माजी और मुस्तकबिल दोनों से हट गए। जो आप कर रहे हैं उसी पे ध्यान रखें, ये लम्हा हाजर हो गया। मसलन आप मेकअप कर रहे हैं तो ध्यान मेकअप पे रखेंगे तो मेकअप ठीक होगा। क्यों जी? उस वक्त तो ध्यान बड़ा वहीं रहता है, उस वक्त तो आप लम्हा हाजर से मजा ले, जरा दाएं बाएं निकल जाए, अगर निकल के दिखाए जरा क्या असर होगा, वो जो सुरमा लगा रहे हैं उसकी लाइन लंबी हो जाएगी या छोटी रह जाएगी। नहीं, ये सारी चीजें सिर्फ तवज्जो की मार है, कुछ भी नहीं, सिर्फ ध्यान, जो काम भी आप कर रहे हैं उसकी तरफ ध्यान रखें। अब मैं आपसे बात कर रहा हूँ तो मेरा ध्यान इस बात में है ना, आपके सवाल को समझ रहा हूँ, उसके जवाब के इसको कैसे शांत किया जा सकता है, इस सवाल को मैं कैसे हैंडल करूँ। अब मेरा आप बात करें और मैं कहीं और खो जाऊँ, अच्छा मैंने वो पढ़ा था, अच्छा मैंने वो सुना था, इसका क्या जवाब देना चाहिए, मैं इन चक्रों में पड़ जाऊं तो मैं क्या जवाब दे दूंगा। हाँ तो इसी से निकलना नहीं है, इसी में रहना है, वो जो लम्हा हाजिर है उसी में रहना है। जब आप बात सुन रहे हैं तो आप सिर्फ बात सुने, अब बात आपने सुनी तो आपकी समझ में भी आएगी, यही लम्हा हाजिर है। ठीक हो गया ना? ये मेकअप वाली मिसाल आपको याद रहेगी तो आप गलती नहीं करेंगे, हर चीज को मेकअप समझ के कर रहे ना। मेकअप कहते ही बनावट को है, यानी अपने आप को बनाना और संवारना। तो ध्यान को जब बनाने और संवारने में रखेंगे तो सब ठीक होगा। प्लीज मोस्ट वेलकम। जी वालेकुम सलाम
सर, मेरा सवाल है वो कलंदर जो डायजेस्टिव को बताएंगे, पास का अंदर जाना पास का बाहर आना, रूहानी नुकसान नजर से पास का अंदर जाना इंसान को रूह से बड़ी कर देता है, सांस का बाहर आना तो रूह से खाली होकर दूर कर देता है, सर आना भी जरूरी है, रूह से दूर होने से आप क्या?
रूह से दूर होने से मुराद है कि आप दुनिया के करीब हो जाते हैं। ये जो सांस का अंदर जाना है ये सऊदी रुख कहलाता है, यानी आप अल्लाह की तरफ उठते हैं। अल्लाह की तरफ उठने का क्या मतलब है कि जब सांस अंदर जाता है तो ऑक्सीजन आपके जिस्म में जा रही है, जब आपको ऑक्सीजन मिल रही है तो आप अल्लाह के करीब हो रहे हैं, आप जिंदा रह रहे हैं ना, जिंदगी का सामान हो रहा है। अब जब सांस बाहर निकल रही है तो सब कुछ, सारी गैसें कार्बन डाइऑक्साइड और ऑक्सीजन और नाइट्रोजन सब बाहर निकल गई, तो आप जिंदगी से दूर हो रहे हैं, हाँ या नहीं? वक्ती तौर पे आगे लफ्ज क्या लिखा है, हजरत मुर्शिद करीम बहुत संभाल के लिखते हैं कि वक्ती तौर पे जब तक दूसरा सांस आप अंदर नहीं लेते तो आप क्या हुए, सांस बाहर निकल गया तो आप जिंदगी से दूर हो गए। वाजह हो गई?
सर आगे ये भी लिखा है कि सांस अंदर लेने से लेते हैं तो अजब से करीब हो जाते हैं और सांस बाहर जाते हैं तो उसको अजब से दूर महसूस करते हैं, यानी सांस का बाहर आना की जिंदगी और अजल की जिंदगी के दरमियान एक पड़ता
है। हाँ जी, अजल अजल कहते हैं जहाँ से आपकी इब्तिदा हुई, आप दुनिया में आए तो बच्चे ने जब सांस पहला सांस लिया तो वो उसका अजल था, हाँ या नहीं? अजल कहते हैं ना इब्तिदा को। तो गोया हम जब सांस अंदर लेते हैं तो गोया हमारा ताल्लुक उसी लम्हे से जा जुड़ता है जब हमने पहली दफा सांस लिया था, सांस लेना शुरू किया था, सांस लेना शुरू किया था, ये अजल हो गया, ठीक हो गया। और जब जब आप सांस अंदर लेते हैं आप अजल के करीब रहते हैं, यानी कि जिंदगी के करीब रहते हैं। अभी तो अर्ज किया मैंने कि जिंदगी के करीब ही जाता है सांस को अंदर लेना, किसी को अल्लाह कहते हैं, जिंदगी क्या है, अल्लाह की सिफत है, जिंदगी क्या है, अल्लाह की सिफत है हयात। ये जो हम या हय्यो या कय्यूम पढ़ते, या हय्यो अल्लाह की सिफत है हयात, जब आप सांस अंदर लेते हैं, मैं यही तो अर्ज करता हूँ कि सांस जितना स्लो लेंगे, आहिस्ता आहिस्ता अंदर लेंगे, आप उतना ज्यादा अल्लाह के करीब होंगे, जिंदगी के करीब होंगे। जब आप जिंदगी ज्यादा अंदर जाएगी तो आप ज्यादा जिंदगी की सिफत के करीब होंगे, तो जिंदगी की सिफत अल्लाह की सिफत ही तो है। वाजे हो गई बात? जी बिल्कुल, ये सबसे मतलब है सादा और सिंपल मुराकबा है, सारा दिन सांस पे तवज्जो रखे और सांस को इरादे से आहिस्ता आहिस्ता लें और पूरा लें। मुहित देखने का क्या मतलब है? एहाता किए हुए, मुहित का लफ्ज एहाता से है ना, यानी मुहित कहते हैं वो चीज जो आपको घेरे हुए हो, आपको चारों तरफ से घेरे हुए हो। तो जब आप सांस से लेकर अपने जहन में आने वाले ख्यालात तक को अल्लाह के लिए समझेंगे, इन्ना लिल्लाहे, जब हम हैं ही अल्लाह के तो अल्लाह ही को तो मुहित देखना सीख गए। जब आप इन्ना लिल्लाह कहते हैं तो असल में क्या कह रहे हैं? अल्लाह को मुहित देख रहे हैं। अब हजूर कलंदर बाबा औलिया ने अल्लाह की सिफत मुहित का عکس جو ہے وہ تجسس کی صورت میں بتائیں کہ جب ہمارا ذہن تجسس کرتا ہے, یہ دیکھنا چاہتا ہے کہ کیا ہے, کون سی چیز کیوں ہے, یہ جو آپ سوال پوچھ رہے ہیں یہ اللہ کی صفت محیط کا عکس لہرا رہا ہے آپ کے اندر, تو آپ کے اندر سوال جنم لے رہے ہیں. یعنی جب آپ کو یہ احساس ہونا شروع ہو جائے کہ یار میرے ذہن میں یہ سوال کہاں سے آیا, تو مان لیجئے کہ اللہ نے ڈالا. یعنی کسی چیز کو جاننے کی خواہش کس نے پیدا کی؟ اللہ نے. اور یہ جو جاننے کی خواہش ہے یہی اللہ کی صفت محیط کا عکس ہے. یعنی آپ کا ذہن کسی چیز کا احاطہ کرنا چاہتا ہے نا, اس لیے تو اس کا احاطہ کرنا چاہتا ہے, لہٰذا اس کو سمجھنے کے لیے سوال پوچھتا ہے یا اس پہ سوچتا ہے. تو یہ تجسس جو ہے یہ انسان کے اندر اللہ کی صفت محیط کا عکس ہے, اور اگر ہم اس صفت کا استعمال کر رہے ہیں تو اللہ ہی تو محیط ہو گیا ہم پہ. آپ غور کریں, چھوٹے بچوں میں تجسس کتنا ہوتا ہے, وہ ہر وقت سوال پوچھ رہے ہیں یہ کیا ہے, یہ کیوں ہے, یہ کیوں ہے, یہ کیا ہے, یہ کیوں ہے, ہاں یا نہیں. اس لیے کہ ان کے اوپر اللہ محیط ہوتا ہے. ہم چونکہ بڑے ہو جاتے ہیں ہم اللہ کو کہتے ہیں تو سائڈ پہ ہو جا یار, میں ذرا خود اپنے آپ پہ محیط ہو جاتا ہوں. تو دوبارہ اللہ کو محیط کرنے کا آسان نسخہ ہے کہ آپ بچے بن جائیں, اللہ کے چھوٹے بچے بن جائیں, اور بچوں جیسی اپچ, بچوں جیسی استاد تباہ پیدا کر لیں اپنے اندر. تو آپ بھی مطلب اللہ کو محیط دیکھنا شروع کر دیں گے. جی
مٹی
کے ذرات جس رستے ہیں سے رابطہ ہوتا ہے, اس سے مطابق کرتے ہیں, زمین اپنے حالی کا ذکر کرتی ہے, اسی لیے زمین کی گردش اینٹی کلاک وائز. تو کیسے ہمارا جسم بھی مٹی کا ہے تو وہ بھی اینٹی کلاک وائز گردش کر رہا ہے؟ جی جی, اصل میں یہ حرکت کی دو ڈائریکشن ہیں, ایک جو کہ اللہ کے مطابق ہے اس کا نام اینٹی کلاک وائز رکھ دیا. ٹھیک ہو گیا؟ یعنی کہ دیکھو نا, جب ایک اب گھڑی کی سوئی گھوم رہی ہے, ٹھیک ہے, میں آپ کے سامنے کھڑا ہو کے گھڑی کی سوئیوں کے مطابق ہاتھ کی انگلی ہلا رہا ہوں, آپ میرے سے سامنے کھڑے ہیں یعنی گھڑی سے دوسری طرف کھڑے ہیں, تو آپ کو میرے ہاتھ کی حرکت جو ہے یہ کیسی دکھے گی؟ میں کلاک وائز گھما رہا ہوں, یعنی ایک سے دو, دو سے تین, تین سے چار, چار سے پانچ, چھ, سات, آٹھ, نو, دس, گیارہ, بارہ, اس طرح گھما رہا ہوں ہاتھ کو. آپ کو کیا دکھے گا؟ الٹا دکھے گا نا. تو یہ کلاک وائز اور اینٹی کلاک وائز اصل میں ایک ہی حرکت کے دو رخ ہیں, دو زاویے ہیں. کیا ہیں؟ دو زاویے ہیں. اب آپ کس طرف کھڑے ہو کے دیکھ رہے ہیں؟ آپ دنیا کی طرف کھڑے ہو کے دیکھ رہے ہیں تو یہ کلاک وائز ہے, اگر آپ اللہ کی طرف کھڑے ہو کے دیکھ رہے ہیں تو یہ اینٹی کلاک وائز ہو گیا. یہ بات تو پہلی دفعہ میری سمجھ میں آئی, یہ آپ کے سوال کی وجہ سے اللہ نے سمجھایا. دیکھیں نا, حرکت تو ایک ہی ہے. اب ایک لٹو گھوم رہا ہے, اب زمین گھوم رہی ہے, میں ادھر نیچے کھڑا ہو کے دیکھ رہا ہوں تو مجھے اینٹی کلاک وائز دکھ رہی ہے, میں ادھر کھڑا اوپر کھڑا ہو کے دیکھ رہا ہوں مجھے کلاک وائز دکھ رہی ہے. زمین کی حرکت تو ایک ہی ہے. اگر میں اللہ کے قریب ہوں تو اینٹی کلاک وائز دکھ رہی ہے. اس لیے اینٹی کلاک وائز حرکت کو کہتے ہیں یہ لاشعوری حرکت ہے. یہ مسئلہ حل ہو گیا ونس فار آل؟ ویلکم.
سوال ہے
ارشاد,
اس کے بعد والی मतलब अपने बातिल को मिटा दिया, वो मैं पूरी वो रीड कर लूं। जी
हिजाज अल हक का जहक अल बातिल।
जी 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 बकुल जान हक
बकुल, और कह दीजिए और कह दीजिए कि हकीकत हकीकत आ गई, हकीकत कायम हो गई और बातिल ने तो मिट नहीं था। बातिल का मतलब है गैर हकीकी की, जब हकीकत सामने आ गई तो गैर हकीकी बात तो खत्म हो गई, यानी जब सच सामने आ गया तो झूठ कहाँ रहा,
खत्म हो गया।
एक कानून बता दिया कि इसीलिए कहा कि हकीकत के चक्कर में पड़ जाओ बातिल से खुद ही जान छूट जाएगी। कुल आप कह दीजिए इजाजाल हक का, जब हकीकत खुल गई, हकीकत सामने आ गई, जाकल बातिल बातिल भाग गया, लफ्जी तर्जमा भाग गया यानी गायब हो गया, खत्म हो गया। हकीकत को देख के झूठ भाग जाता है, हाँ या नहीं? हकीकत की बात को सुनकर झूठ कायम रह सकता है?
दाखिल होने का वर्ड जो ऐसा है वो मैं लग रही थी किसी चीज में दाखिल होंगे और
किसी भी बात में, बात में, बात में, बात में, किसी ख्याल में, किसी काम में, किसी शहर में, किसी इलाके में, ये सब दखूल है। आप सिस्टम में दाखिल हो रहे हैं, अल्लाह तू मुझे खड़े पन के साथ दाखिल कीजिए, हैं? खरापन यानी कि मैं चाहे किसी स्कूल में दाखिल हूँ, किसी दफ्तर में दाखिल हूँ, मेरा खरापन बरकरार रखना, मेरे अंदर आमेजशें नहीं होनी चाहिए, खरापन खरापन। सिद्दक का मतलब हमने सच्चा किया हुआ है, लिहाजा तर्जमा गलत हो गया। ठीक हो गया जी? मैंने इसीलिए खास तौर पे वो आयत के अल्फाज अदा करके अर्ज किया कि हक का लफ्ज है और हक हकीकत से है। हाँ हकीकत, बजाय इसको आप सच झूठ माने हकीकत की बात करें, हकीकत। और सिद्दक का मतलब है खरापन, हमने वहाँ सिद्दक का मतलब सच्चाई किया हुआ है और यहाँ हक का तर्जुमा भी सच्चाई किया हुआ है। समझ नहीं आती कि फिर अल्लाह ने को अलग अलग यूज करने की क्या जरूरत थी। जाहिर है अल्लाह ने दो मुख्तलिफ अल्फाज इस्तेमाल किए हैं तो उसका मतलब है कि इसके मफाहिम भी मुख्तलिफ हैं। सिद्दक का मतलब है खरापन, ताकत, हकीकत। हक का मतलब है हकीकत, हमने उसका तर्जमा फारसी में या हिंदी में सच किया है। ठीक हो गया
जी?
चले अपना ख्याल रखिए, बहुत शुक्रिया, अल्लाह हाफिज। अल्लाह हाफिज, अल्लाह हाफिज।